नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री ओलीद्वारा सरकारको विदेश नीति र मान्यताबारे कूटनीतिक क्षेत्रलाई ब्रिफिङ, एमालेका नेताहरू समेत उपस्थित कार्यक्रममा माओवादीबाट बनेका मन्त्रीहरू अनुपस्थित।
न्याय परिषदद्वारा प्रधान न्यायाधीशका लागि 3 जनाको नाम सिफारिश, राष्ट्रपति भण्डारीको शपथबारे सर्वोच्चमा सुनवाई हुने।
2 नम्बर प्रदेश सरकारद्वारा 100 दिने कार्ययोजना सार्वजनिक, 3 नम्बर प्रदेशको राजधानी र नाम टुंग्याउन सांसदको माग।
उत्तर कोरियाली नेता किम बेजिङ पुगेको खबर गलत भएको चीनको भनाई, उत्तर कोरियाली नेताहरूको भ्रमणबारे थाहा हुनासाथ जानकारी गराउने प्रतिबद्धता।
र एसिया कप फुटबल छनौटमा नेपाल आज यमनसँग खेल्दै, मैत्रीपूर्ण फुटबलमा आज राति ब्राजिल र जर्मनी, इङ्ल्याण्ड र इटली तथा स्पेन र अर्जेन्टिना खेल्ने।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोगमा संचालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै देशसँग मित्रभाव राख्ने नीति लिएको बताउनु भएको छ। राष्ट्रसंघका आवासीय प्रमुख, काठमाडौँमा रहेका कूटनैतिक नियोगका राजदूत र विकास साझेदार संस्थाका प्रतिनिधिलाई सरकारको विदेश नीति र प्राथमिकता बारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले छिमेकी देशहरू चीन र भारत सहित सबै देशसँग पारस्परिकताका आधारमा सम्बन्ध स्थापित गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको हो। प्रधानमन्त्री ओलीले द्वन्दकालका गम्भीर मानवाधिकार उल्लंघनका घटनामा आम माफी नदिइने पनि प्रश्न पार्नु भएको छ। संक्रमणकालीन न्यायका लागि सत्य निरूपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै उहाँले मानवाधिकार र मानवीय कानूनको गम्भीर उल्लंघनका घटनामा आम माफी नहुने बताउनु भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा संक्रमणकालीन न्यायलाई बाह्य र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो। परराष्ट्र मन्त्री प्रदीप गेवाली सहित रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डाक्टर युवराज खतिवड़ा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल तथा नेता माधव कुमार नेपाल पनि उपस्थित रहेको कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट बनेका मन्त्रीहरूको भने उपस्थिति थिएन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 50-50% हैसियत नभएसम्म पार्टी एकता नहुने घोषणा गरेको भोलिपल्ट माओवादी केन्द्रका तर्फबाट बनेका मन्त्रीहरू प्रधानमन्त्रीले आयोजना गरेको कार्यक्रममा अनुपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसैबीच माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले सम्मानजनक हैसियत नभएसम्म एमालेसँग पार्टी एकता नहुने बताउनु भएको छ। एमाले र माओवादी बीच पार्टी एकता हुने लगभग निश्चित जस्तै बनेका बेला नेताहरूको पछिल्लो अभिव्यक्तिले पार्टी एकीकरण हुनेमा आशंका उत्पन्न हुन थालेको छ।
न्याय परिषदले रिक्त प्रधान न्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका 3 जना वरिष्ठ न्यायाधीशको नाम सिफारिश गरेको छ। परिषदको बैठकले न्यायाधीशहरू दीपक राज जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषद समक्ष प्रस्ताव गरेको हो। बैठकले सर्वोच्च अदालतमा 3 वर्ष काम गरिसकेको आधारमा 3 जना वरिष्ठ न्यायाधीशको नाम प्रस्ताव गरेको हो। सर्वोच्चमा 3 वर्ष काम गरिसकेका न्यायाधीश मात्र प्रधान न्यायाधीश हुन योग्य मानिने कानूनी व्यवस्था छ। जन्ममितिको विवादमा परेका प्रधान न्यायाधीश गोपाल राजुलीले उमेर हदका कारण साउन 21 गतेदेखि लागू हुने गरी अवकाश पाएपछि दीपक राज जोशी कायम मुकायम प्रधान न्यायाधीश हुनुहुन्छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको विषयमा सर्वोच्च अदालतमा सुनवाई हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको इजलासले 2074 साल साउन 21 गते नै 65 वर्ष पुगेका तत्कालीन प्रधान न्यायाधीश पराजुलीबाट शपथ लिएको सम्बन्धी विवादमा परेको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि शपथका विषयमा सुनवाई हुने भएको हो। अधिवक्ता नारायण खरेलले दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरे पनि न्यायाधीश खतिवड़ाको इजलासले दर्ता गर्न आदेश दिएको थियो।
दुई नम्बर प्रदेश सरकारले आफ्नो 100 दिने कार्य योजना सार्वजनिक गरेको छ। प्रदेश सरकार गठन भएको 40 दिनपछि मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलन गरी 100 दिने कार्य योजना सार्वजनिक गर्नुभएको हो। 100 दिने कार्य योजनामा शिक्षा, स्वास्थ्य, सड़क, कृषि, सुरक्षा र व्यवसायमा जोड़ दिइएको छ। यस्तै बेटी बचाओ बेटी पढ़ाओ अभियान, महिला हिंसा तथा दाइजो न्यूनीकरण, भूमि व्यवस्थापन, चुरे वन संरक्षण लगायतलाई समेटिएको छ। यस्तै मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री सड़क योजना, महिला सुरक्षा डेस्क लगायतको अभियान सञ्चालन गर्ने कार्य योजनामा समावेश छ।
यसै गरी तीन नम्बर प्रदेशको राजधानी र नाम टुंग्याउन सांसदहरूले माग गरेका छन्। आज बसेको प्रदेश सभाको बैठकमा सांसदले छिटोभन्दा छिटो राजधानी र प्रदेशको नामाङ्करण गर्न माग गरेका हुन्। सांसदले भूकम्प प्रभावितका समस्या समाधान गर्नुपर्नेमा पनि सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै प्रदेश नम्बर चारका सांसदले आर्थिक पारदर्शितामा जोड़ दिएका छन्। आजको प्रदेश सभाको बैठकमा सांसदहरूले आर्थिक अनियमिततालाई नियन्त्रण गर्न नसक्दासम्म प्रदेशको समृद्धि सम्भव नहुने बताएका हुन्। आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाका पदाधिकारी र सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले आज पनि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पार्टीले बेहोर्नु परेको हारको समीक्षा गरेका छन्। आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले चुनावको हारको कारणको समीक्षासँगै अबको रणनीति पनि बनाएर अघि बढ़नुपर्नेमा जोड़ दिएका छन्। नेतृत्वका कमी कमजोरी आंकलन गर्दै अबका दिनमा नागरिकले दिएको जिम्मेवारी अनुसार पार्टी अघि बढ़नुपर्ने र एकअर्कालाई दोषारोपण मात्र गरेर कसैले पनि छूट नपाउने बताएका थिए। आज डाक्टर रामशरण महत, डाक्टर मिनेन्द्र रिजाल, फर्मुलाहा मंसूर, धनराज गुरूङ, बद्री पाण्डे, पुष्पा भूषाल, अर्जुन प्रसाद जोशी लगायतले धारणा राख्नु भएको थियो। गएको शुक्रबार शुरू भएको बैठक पर्सि बिहान 9 बजेपछि पुनः बस्ने नेपाली कांग्रेसले जनाएको छ।
स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि 2074 स्वीकृत भएको छ। यससँगै स्थानीय तहलाई करारमा कर्मचारी राख्ने बाटो खुल्ला भएको छ। स्थानीय तहलाई तत्कालै कर्मचारी आवश्यक परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङले जानकारी दिनुभयो। सरकार र मन्त्रालयले यो कार्यविधि मार्फत कर्मचारी राखेपछि स्थानीय तहको कार्यव्यवस्थापन सहज, कार्य सञ्चालन प्रभावकारी तथा नागरिक सामु छिटो र सहज रूपमा सेवा पुर्याउन सक्ने मन्त्रालयले बताएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त बनेको घरको प्रबलीकरण अर्थात रेट्रोफिटिङका लागि अभियान चलाउने भएको छ। पुननिर्माणमा प्रगति भइरहे पनि प्रबलीकरणमा खासै प्रगति हुन नसकेको निष्कर्ष निकाल्दै प्राधिकरणले सामान्य क्षति पुगेका तर बस्न मिल्ने घरलाई मर्मत गरेर पुनः भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। हालसम्म भूकम्प प्रभावित 32 जिल्लाका 24,991 निजी घर प्रबलीकरण गर्ने सूचीमा छन्। यो अभियानमा विकास साझेदार संस्थाहरू डीएफआईडी, यूएनओपीएस तथा बिल चेन्जले सहयोग गर्ने प्राधिकरणले जनाएको छ। यी तीन संस्थाबीच आगामी 2 वर्षभित्र 2,000 प्राविधिक कर्मचारी र 12,000 डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमति भएको छ। तालिमका क्रममा 1,000 घर प्रबलीकरण गरिनेछ। तालिमका क्रममा स्थानीय सरकारको सिफारिशमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घर समेत प्रबलीकरण गरिने प्राधिकरणले जनाएको छ।
नेपाली सेनाले सुनसरीको इटहरीमा रहेको सबुजगढ़मा कार्यरत अमलदार भरत विक र प्युठ दोलखचन्दको ज्यान गएको विषयमा छानबिन गर्ने भएको छ। बर्दिया नेउलापुरका विक र सल्यान दमा चौरका चन्दको ज्यान गएको बारे स्थानीय प्रहरी संघको समन्वयमा छानबिन अघि बढ़ाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सेनाको पूर्वी पृतना परिसरमा रहेको पोखरीमा अचेत अवस्थामा भेटिएका दुईजनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 057-412-595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री ओलीद्वारा सरकारको विदेश नीति र मान्यताबारे कूटनैतिक क्षेत्रलाई ब्रिफिङ, एमालेका नेताहरू समेत उपस्थित कार्यक्रममा माओवादीबाट बनेका मन्त्रीहरू भने अनुपस्थित, न्याय परिषदद्वारा प्रधान न्यायाधीशका लागि तीनजनाको नाम सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। नयाँ शैक्षिक सत्र 2075 लागि जनक शिक्षा सामग्री केन्द्रले धमाधम पाठ्य पुस्तक छापिरहेको छ। विगतमा महिनौंसम्म पनि विद्यार्थीले पाठ्य पुस्तक नपाएको अवस्थामा केन्द्रले यसपटक नयाँ शैक्षिक सत्र अगावै विद्यार्थीका हात हातमा पाठ्य पुस्तक पुर्याउने दावी गरेको छ। यसपटक स्थानीय तहले नै खरिद गरी विद्यालयमा पुर्याएपछि विद्यार्थीले पाठ्य पुस्तक पाउनेछन्। विष्णु विश्वकर्माको रिपोर्ट।
1,92,00,000 किताब छाप्नुपर्ने ठाउँमा आजको मितिसम्म हामीले 1,65,70,000 किताब तयार गरिसक्यौं। त्यसमध्ये हामीले सबै क्षेत्रमा औसतमा हामीले 80% किताब छापेर हाम्रो सम्बन्धित क्षेत्रीय कार्यालयहरूमा पुर्याइसकेका छौँ। क्षेत्रीय कार्यालयबाट 1,100 विक्रेता मार्फत नेपालभर पाठ्य पुस्तक बिक्री वितरणको योजना बनाएर त्यही अनुसार काम शुरू गरिसक्यौं।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका निमित्त प्रमुख सुजन राज नेपाल, देशभरिका लागि 1,92,00,000 पाठ्य पुस्तक आवश्यक पर्नेमा केन्द्रले झण्डै 1.5 करोड़ बढ़ी अर्थात 80% पुस्तक छपाइसकेर क्षेत्रीय कार्यालयहरूमा पठाइसकेको छ। विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगंज र धनगढ़ीमा पुर्याइएका पाठ्य पुस्तक 1,100 विक्रेताले चैत 25 गतेसम्म जिल्ला सदरमुकाममा पुर्याउनेछन्। केन्द्रका निमित्त प्रमुख सुजन राज नेपाल विद्यालय र विद्यार्थीले पाठ्य पुस्तक नपाएमा जनक शिक्षामा खबर गरेको 72 घण्टाभित्र पाठ्य पुस्तक पुर्याउने दावी गर्नुहुन्छ।
कहीँ कतै पुस्तक पुगेन भने खबर हामीलाई प्राप्त भएको 72 घण्टाभित्र त्यो ठाउँमा हामी किताब पुर्याइदिन्छौँ। हुनसक्छ कहीँ कहीँ फ्ल्यास रिपोर्टमै पनि केही थपघट हुनसक्छ, विद्यार्थी संख्या थपघट हुनसक्छ, कहीँ चाहिँ शिक्षक परिवर्तन भएको कारणले एउटा किताब लगाएर बीचमा चेन्ज हुनसक्छ। त्यस्तो अवस्थामा जनशिक्षा सामग्री केन्द्रलाई खबर प्राप्त भएको 72 घण्टाभित्र हामी त्यो विद्यार्थी, अभिभावक अथवा शिक्षकको हातमा हामी किताब पुर्याइदिने व्यवस्था गर्छौँ।
पाठ्य पुस्तक पुर्याउन सधैँ ढिलो हुने हिमाली जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, मुगु र डोल्पामा पाठ्यपुस्तक पुर्याइसकिएको छ। विगतमा जिल्ला शिक्षा कार्यालय मार्फत खरिद गरी पाठ्यपुस्तक वितरण हुने गरेकोमा यसपटक यो काम स्थानीय तहले गर्नेछन्। यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशैभरका 753 स्थानीय तहलाई विक्रेताबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीका हातमा पुर्याउन परिपत्र समेत गरिसकेको छ। पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्ण प्रसाद काप्री,
सरकारले अब अहिले पाठ्य पुस्तक यो आगामी शैक्षिक सत्र 75 लागि कक्षा 1-10 त्यसको चाहिँ बजेटको चाहिँ स्थानीय तहमा 753 स्थानीय तहमा पठाइएको हो र त्यसमा चाहिँ अब स्थानीय तहले सम्बन्धित विद्यालयलाई निकासा गर्ने, पहिला जिल्ला शिक्षा कार्यालयले निकासा गर्ने विद्यालयलाई अहिले स्थानीय तहबाट विद्यालयमा निकासा हुन्छ र विद्यालयले खरिद गरेर विद्यार्थीलाई निशुल्क उपलब्ध गराउने हो, परिपत्र भइसकेको छ।
1-5 कक्षासम्मका पाठ्य पुस्तक निजी व्यवसायीले छाप्ने र वितरण गर्ने छन् भने छदेखि कक्षा दशसम्मका पाठ्यपुस्तक केन्द्रले नै छपाई र वितरण गर्दै आएको छ। यसपटकदेखि कक्षा नौको ऐच्छिक गणित, ऐच्छिक विज्ञान र अर्थशास्त्रको पाठ्यक्रम पनि परिवर्तन गरिएको छ। ऐच्छिक विज्ञान विषय पोहोर नै लागू गरिए पनि यस वर्षबाट देशैभरिका विद्यालयमा पठन पाठन शुरू गर्न लागि छ। विगतमा शैक्षिक सत्र शुरू भएको महिनौसम्म पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीको पठन पाठन प्रभावित हुँदै आएको थियो। तर यसपटक यो समस्या हटाउन बेलैदेखि तयारी गरिएकाले त्यस्तो समस्या नहुने केन्द्रको दावी छ। बेलैमा पाठ्यपुस्तक पाए विद्यार्थी र अभिभावकको गुनासो त सुन्नुपर्ने छैन नै, शैक्षिक गुणस्तर पनि उकासिनेछ।
शिक्षापछि अब स्वास्थ्यको सन्दर्भ। काठमाडौँमा स्क्रब टाइफस रोग देखिएको छ। गर्मीसँगै काठमाडौँमा पहिलो पटक यस वर्ष यो रोग भेटिएको डाक्टरले बताएका छन्। काठमाडौँ चोबारका एकजनालाई स्क्रब टाइफस भएको पुष्टि भएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो। यसअघि वीरगंजका एक बिरामीमा पनि यो रोग देखिएको थियो। मुसाको शरीरमा पाइने माइट नामक संक्रमित किराको टोकाईबाट यो रोग लाग्ने गर्छ। साथी सुजाता खत्रीले गर्मीमा स्क्रब टाइफसको संक्रमण किन बढ्छ भनेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
गर्मी महिना लाग्दै गर्दाखेरि चाहिँ यो स्क्रब टाइप्सका बिरामीहरू देखिन सुरु गर्छ र त्यही अनुसार यो वर्ष पनि गर्मी महिना सुरु हुँदैछ र स्क्रब टाइप्सका बिरामीहरू पनि फाटाफुट देखिन थालेको यो चाहिँ स्वाभाविकमै गर्न सकिन्छ।
कसरी हुन्छ भनेर भनौँ स्क्रब टाइफस?
स्क्रब टाइफस त एक प्रकारको ब्याक्टेरिया हो। यो मानिसमा मानिसलाई नै अब बिरामी पार्छ भनेर आउँदैन, यो एक्सिडेन्टल होस्ट भन्छ, झुकेर मानिसको शरीरमा आउँछ र त्यो किर्ना अथवा किरा विभिन्न नामले पुकारिन्छ, जसलाई माइट पनि भन्ने गर्छौँ हामीले। त्यो माइट खास गरी चाहिँ यो जुन मुसाहरूको जुन समूह जहाँ बढी हुन्छ त्यहाँ हुन्छ, किनभने यसले मुसालाई पनि आफ्नो परजीवी भएर बसिरहेको हुन्छ र त्यो संक्रमित अवस्थामा छ र मानिसमा त्यसले शरीरमा पर्दाखेरि त्यसले टोकेमा मानिसमा सर्ने हो। सामान्यतया हामी घाँस दाउरा गर्दाखेरि अथवा घर छेउमा चाहिँ ठुल्ठुलो झाडीहरू छ अथवा पिकनिक खेल्न जान्छौँ हामीहरू अथवा यो जुन घाँसहरू छ त्यो घाँसमा चाहिँ कुनै ओछ्यानहरू नओछ्याइकन बस्दाखेरि चाहिँ त्यो बेलामा सर्ने सम्भावना बढी हुँदो रहेछ भने गाउँतिर अब अन्न भकारीहरू हुन्छ, घरसँगै नजिकै हुन्छ र मुसाको आवाजात बढी हुन्छ र मानिस पनि सुत्ने त्यति टाढा नहुने भएको हुनाले र त्यो सँगै चाहिँ अब घाँस दाउरा गर्दाखेरि यो खालको संक्रमणहरू बढ्ने गरेको भन्ने अनुमान चाहिँ गरिन्छ र त्यो तरिका भएको हुनाले अनुमान पनि सही हुन्छ।
यसका लक्षणहरू चाहिँ के हुन्छन् स्क्रब टाइफस लागिसकेपछि?
उच्च ज्वरो आउँछ, एकदमै ज्वरो आउँछ, 103-104 आउँछ, धन्य धन्य दुई हप्तासम्म पनि यदि उपचार गरेन भने यो लगालग आइरहन्छ। छुट्याउनै नहुने भनेको सास फेर्न पनि गाह्रो हुन्छ, खोकिला जस्तो हुन्छ, सास फेर्न गाह्रो बनाउँछ, पसिना आउने, सोध्नु भयो भने आँखा हल्का रातो भयो भन्ने कुरा पनि आउँछ, यो लिम्फ ग्रन्थीहरू सुन्निएको हुन्छ र अझ महत्त्वपूर्ण कुरा चाहिँ धन्य धन्य एक हप्ता ज्वरो आएको एक हप्ताको हाराहारीतिर चाहिँ शरीरमा एक प्रकारको बिबिरा पनि देखिन्छ र त्यहाँ बिबिरामा पनि हामीले भन्ने गरेको एक प्रकारको घाउको खत, कालो खत देखिन्छ, त्यो चिलाउँदा चिलाउँदा खत बस्ने हो, पाप्रो पनि भनिन्छ, त्यो एउटा महत्त्वपूर्ण यो निदान गर्नको लागि महत्त्वपूर्ण हो। यदि त्यस्तो छ भने तपाईँ हामीले प्रयोगशाला निदानै गर्नु पर्दैन, त्यो ठ्याक्कै स्क्रब टाइफसै हो भनेर छुट्याउन सकिन्छ र हाम्रो नेपाल सरकारले समेत निशुल्क उपलब्ध गराएको एक प्रकारको एन्टिबायोटिक जसलाई डक्सिसाइक्लिन भन्ने गरिन्छ अथवा एजिथ्रोमाइसिन भन्ने गर्छ, त्यो औषधि दियो भने लगभग 48 घन्टामा नै ज्वरो हराएर जान्छ। र यसको मतलब यो होइन कि दुई दिन मात्र खाने भन्ने होइन, यसको पुरा डोज पुऱ्याउनु पर्छ, होइन भने यो फर्केर आउँछ।
अब यसबाट जोगिने उपायहरू चाहिँ के हुन्छन् होला?
पनि अब ठुल्ठुलो यो जुन ग्रासहरू झारपातहरू छ त्यसबाट धेरै अब हामी निरन्तर अथवा घरिघरि गइराख्नु भएन, किनभने त्यस्तो ठाउँमा यो कतै झरिरह हुनसक्छ। मुसाको जनसङ्ख्या जहाँ बढी छ त्यहाँ हुने सम्भावना बढी भयो। हामीहरू अब विभिन्न रमाइला गर्नलाई पिकनिक पनि जाउँला या घाँस दाउरा गर्नलाई आफ्नो आवश्यकता पुरा गर्नलाई वन जङ्गल पनि गइएला, त्यस्तो बेलामा पनि यो केरीघरी हातहरूमा यो पुरा लुगा पुरा बाहुलो भएको लुगाहरू लगाएको छैन भने त्यहाँ कुनै कारणवश हाम्रो शरीरमा आउन सक्छ र त्यसले टोकेमा हामीलाई हुने भएको हुनाले अब त्यस्तो ठाउँमा जाँदा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला.
Who likes long term relationships? We do. For over 7 years, Mero Job has remained dedicated to the people and businesses who have helped build Nepal, offering a unique personal approach to staffing solutions to maximize potential, leverage opportunity, and lead. To us, it's about you.
Register with MeroJob.com today.
Sasma banaune talinko lagi bharna khulyo.
पीटीईभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला. योग्यता कम्तीमा 10 कक्षा पास.
तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीलाई रोजगारको समेत व्यवस्था छ. तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने. विस्तृत जानकारीका लागि
होमले नेपाल ट्रेडिङ ताम्राकाट प्लाजा हनुमान ढोका काठमाडौँ.
फोन 01-42-23-842
मोबाइल 98-5-11-38-897 98-5-10-39-292.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा. हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की. फोन नम्बर 01-40-32-961 र 62. वेबसाइट drishtieye.org. अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि. दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ.
अब बाँकी खबर. नेपालमा आँखा स्वास्थ्य सर्वेक्षण गरिने भएको छ. नेपाल नेत्रज्योति संघले आउँदो असारदेखि आँखाको सर्वेक्षण शुरू गर्न लागेको हो. नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राध्यापक तीर्थप्रसाद मिश्रले अन्धोपनको स्थिति, उपचार सेवामा पहुँच, उपचार हुन नसक्नुका कारण, मधुमेहका कारण आँखामा समस्या भएको को स्थिति लगायतका विषयमा अध्ययन गरिने बताउनुभयो.
शेयर बजार परिसूचक नेप्से आज 39 अङ्क भन्दा धेरैले बढेको छ. हिजो झण्डै 52 अङ्कले घटेको नेप्से आज 39.16 अङ्कले बढेर 1208 बिन्दुको नजिकै पुगेको हो. नेप्से हिजो घटेर 1168.55 अङ्कमा आइपुगेको थियो. आज बजार खुले लगत्तै ओह्रालो लागेको नेप्से केही बेर पछिदेखि बढ्न थालेको थियो. आज वाणिज्य बाहेकका सबै समूह बढेको दिन. सबैभन्दा धेरै बीमा समूह झण्डै 294 अङ्कले बढेको छ. 50 करोड़ भन्दा धेरैको कारोबार भएको दिन आज. सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर, 10 करोड़ भन्दा बढ़ीको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ.
विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले निकालेको 30 वर्ष मुनिका प्रभावशाली युवाको सूचीमा नेपालका 5 जना युवा परेका छन्. फोर्ब्सले सन् 2018 लागि निकालेको यो सूचीको सामाजिक उद्यमशीलता विधामा फोहोर मैला र कवाड़ी सामान व्यवस्थापन तथा पुनः प्रयोग गर्ने खाली सिसी नामक संस्थाकी संस्थापक आयुसी केसी, सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभकी संस्थापक कञ्चन अमात्य तथा इकोसेल इण्डस्ट्रीजका संस्थापक सचित पण्डित, निशान चण्डी श्रेष्ठ र सुभाष श्रेष्ठ पर्नु भएको छ.
सुनसरीको कप्तानगंजमा 2 जना सशस्त्र प्रहरी जवान घुस लिएको रकमसहित पक्राउ परेका छन्। भारतीय गाड़ीलाई छोडे बापत 25,000 रूपियाँ घुस लिँदै गरेका सशस्त्र प्रहरीका जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुनसरीका प्रहरी उपरीक्षक किशन सिंह थापाले जानकारी दिनुभयो.
सर्लाहीका किसानले उखु बेचेको 4 महिनापछि पैसा पाउने भएका छन्। जनकपुरमा प्रदेश सरकारको रोहवरमा भएको त्रिपक्षीय वार्ताबाट किसानलाई उखु बेचेको पैसा दिन चिनी उद्योगी सहमत भएका हुन्. चैत 22 गतेदेखि किसानले उखुको मूल्य पाउने भए पनि मूल्यमा भने अझै सहमति जुट्न सकेको छैन.
आज विश्व रंगमञ्च दिवस मनाइएको छ. सन् 1961 अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि हरेक मार्च 27 तारीकमा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो. संस्कृति संरक्षण र शान्ति स्थायी साहित्यलाई जोड़ दिँदै विकृति विसंगति हटाउन नाटक मार्फत उत्प्रेरणा जगाउन यो दिवस मनाउने गरिन्छ।
काठमाडौँको मुख्य मुख्य चोकमा स्मार्ट ट्राफिक लाइटको जडान शुरू भएको छ। पैदल यात्रीका लागि सोल्टी मोड, पुतली सड़कको कुमारी बैंक अगाडि, सुन्धारा नजिकैको नागस्थान अगाडि र न्यू रोड महाराजगंज चोक, नयाँ बानेश्वर, नारायण गोपाल चोक लगायतका ठाउँमा स्मार्ट ट्राफिक लाइट जडान गरिएको हो।
भक्तपुर नगरपालिकाभित्र खानेपानीको अभाव भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हप्तामा एक दिन मात्रै पानी वितरण गर्न थालेपछि भक्तपुर नगरपालिकाभित्र खानेपानीको अभाव भएको हो।
सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ। नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा पदयात्रा तथा काव्य सम्मेलन हुने भएको हो।
मेरो पनि भन्नु छ।
फोर्सको सूचीमा पाँच नेपाली युवा उद्यमी विषयको समाचार सुनेर मित्रबन्धु ढकाल हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, सरकार न्यूनतम सुविधा उपलब्ध गराओस्, उत्पादनको वस्तु बेच्ने बजार होस्, कोही पनि खाड़ी देशको गुलाम बन्ने छैनन्, हरेक घरमा उद्यमी हुनेछन्।
यही विषयमा रविन्द्र कुँवर हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, सुन्दा अत्यन्तै खुशी लाग्यो। नेपालमा पनि क्षमता र प्रतिभा भएका व्यक्तिको कमी छैन भन्ने कुरा प्रष्ट भएको छ, तर माथिल्लो तहका कर्मचारी तथा नेताहरूले नीति नियम अवसर आफ्ना सुहाउँदा बनाउँदा अनि सुरक्षित वातावरणको आभास नभएको हुँदा शिव कला तथा आँट भएका कयौं प्रतिभा त्यसै गुम्सिएका छन्। राम्रो काम गर्नेलाई हौसला प्रदान गरौं।
नेपाली सेना र एसईई का नक्कली परीक्षार्थी सहित जुम्लामा 30 जना प्रहरी हिरासतमा परेको खबर उज्यालो अनलाइनमा पढेर सफल नेपाल हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, यस्तो स्थितिको सृजना हुनुमा मुख्य कारण बढ़दो बेरोजगारी नै हो। यदि रोजगारीको सुनौलो अवसर हुने भए सायद मानिस यस्ता काममा लाग्दै लाग्दैन थिए कि।
नेपाली क्रिकेटका कप्तान पारस खड्कासँग गरिएको कुराकानी उज्यालो अनलाइनमा पढेर शंकर एण्ड शंकर भट्टराई हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, यो सब नेपाल सरकार र नेपाल क्रिकेट काउन्सिलको लापरवाही र कमजोरी हो। खेलाड़ीलाई राम्रो सेवा सुविधा दिने हो भने नेपालको खेल जगत माथि उठ्नेछ। जति सेवा सुविधा नेताले लिन्छन् त्यसलाई पाँच भाग लगाएर एक भाग खेल क्षेत्रमा दिए पनि हुन्छ, धेरै मागेका पनि छैनन् खेलाड़ीले।
अनि यसै विषयमा राज एक रहस्य नाम राखेका साथीले हाम्रो फेसबुक पेजमा लेख्नु भएको छ, एकदमै सही कुरा अनि दुखद यथार्थ पनि। जबसम्म खेलाड़ीहरूले खेलेरै जीवनयापन गर्न सक्दैनन् तबसम्म न फुटबल न क्रिकेट कुनै पनि खेलमा अन्तर्राष्ट्रिय पदको आशा नगरे हुन्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईवीआर नम्बर 015000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू, सुजाता खत्री र जानुका दुवाडी मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। चीनले उत्तर कोरियाली नेता किम जोङ उन बेजिङ पुगेको भन्ने खबरको खण्डन गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले उत्तर कोरियाली नेता किम वा अर्का कुनै पनि उच्च सरकारी अधिकारी बेजिङ पुगेको भन्ने खबर हल्ला मात्रै भएको बताउनु भएको हो। बेजिङमा नियमित विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा उहाँले उत्तर कोरियाली नेताको भ्रमण भएको सूचना प्राप्त भए सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नेपाल दर्पणमा अब केही खेल खबर। सुनौलो संगम क्लब मदन भण्डारी गोल्ड कप फुटबलको सेमी फाइनल प्रवेश गरेको छ। बुटवलको रामनगरमा भएको खेलमा एपीएफलाई टाइब्रेकरमा 3-1 हराउँदै सुनौलो संगम प्रतियोगिताको सेमी फाइनल पुगेको हो। निर्धारित समय 2-2 गोलको बराबरी तथा थप गरिएको समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो। प्रतियोगितामा भोलि मलेसियाको हिमालय फुटबल क्लब र थ्री स्टार क्लब खेल्नेछन्।
एसिया कप फुटबल छनौटको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ। खेल कतारको दोहामा नेपाली समयअनुसार राति 9 बजेपछि यो खेल शुरू हुनेछ। समूह एफमा रहेको नेपालको एसिया कपमा छनौट हुने सम्भावना सकिसकेको छ। छनौट चरणमा 5 खेल खेलेको नेपालले 2 खेल बराबरी गरे पनि 3 खेल हारेको छ। यसैबीच खेल फुटबलकै अर्को प्रसंगमा विश्वकप छनौट अघिको मैत्रीपूर्ण खेलमा आज विश्व फुटबलका हस्ती देशहरू खेल्दैछन्। राति 1:30 बजे शुरू हुने खेलमा ब्राजिल र जर्मनी खेल्नेछन्। त्यसै गरी इङ्ल्याण्ड र इटालीको खेल पाउने 2 बजेपछि शुरू हुनेछ भने राति 2:15 बजेपछि स्पेन र अर्जेन्टिना खेल्नेछन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री ओलीद्वारा सरकारको विदेश नीति र मान्यताबारे कूटनीतिक क्षेत्रलाई ब्रिफिङ। एमालेका नेताहरू समेत उपस्थित। कार्यक्रममा माओवादीबाट बनेका मन्त्रीहरू अनुपस्थित।
न्याय परिषदद्वारा प्रधान न्यायाधीशका लागि तीनजनाको नाम सिफारिश। राष्ट्रपति भण्डारीको शपथबारे सर्वोच्चमा सुनवाई हुने।
दुई नम्बर प्रदेश सरकारद्वारा 100 दिने कार्ययोजना सार्वजनिक। तीन नम्बर प्रदेशको राजधानी र नाम टुंग्याउन सांसदको माग।
उत्तर कोरियाली नेता किम बेजिङ पुगेको भन्ने खबर गलत भएको चीनको भनाई। उत्तर कोरियाली नेताको बारे थाहा हुनासाथ जानकारी गराउने प्रतिबद्धता।
र एशिया कप फुटबल छनौटमा नेपाल आज यमनसँग खेल्दै। मैत्रीपूर्ण फुटबलमा आज राति ब्राजिल र जर्मनी, इङ्ल्याण्ड र इटली तथा स्पेन र अर्जेन्टिना खेल्ने।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की विदा हुन्छौ। नमस्कार।